पिछली आयतों में हमने देखा कि कैसे मुशरिकीन अपनी औलादों तक को कत्ल कर देते थे, और कत्ले औलाद की अमूमन तीन सूरतें अरब माशरे में आम थी। नंबर एक, लड़कियों को कत्ल कर देते थे सिर्फ इस सोच से कि कोई इनका दामाद ना बने। कबाइली लड़ाइयों में अगर दुश्मन के हाथ चली गई लड़कियां तो हमारे लिए आर का जरिया होंगी। दूसरी वजह थी बच्चों का कत्ल, राजात को बर्दाश्त ना करने की वजह से मार देते थे अफलास, इसका तذکرہ सूरत बनी इसराइल में आएगा। और तीसरा वजह जो हमने अपने इस पिछले सबक में पढ़ ली कि अपने माबूदों की खुशनुदी के लिए भेंट चढ़ा देते थे। आज के सबक में अल्लाह ताला लोगों को अपनी कुदरत के कुछ अजायब दिखाता है जो दिन रात इंसानों की आंखों के सामने होते हैं, लेकिन क्या वजह है कि लोग अपने बुतों और अपने देवताओं के नाम पे कुछ कहावतें और कुछ ऐसी बातें आम कर देते हैं कि जिससे लगता है कि वो बहुत करनी वाले थे। तो अल्लाह ताला कहते हैं कि आओ असल करनी वाले से मुलाकात करो, और वो कौन है जो सब कुछ करता है? अल्लाह ताला की ज़ात। और यहाँ ये भी ना भूलिएगा कि जिस सोसाइटी में ये आयतें उतर रही थी वो लोग काफिर नहीं थे, मुसलमान थे, अपने आप को इब्राहिम और इस्माइल के पैरोकार समझते थे, और इस बात का गुमान था उनको कि जिस मज़हब की हम पैरवी कर रहे हैं यही अल्लाह का पसंदीदा मज़हब है। लेकिन इब्राहिम और इस्माइल के तौर तरीकों से अब उनका दूर का भी कोई वास्ता नहीं रहा था, और दीन की जगह रसूमात और इस तरह की बातें चल पड़ी थी कि वो दीन का एक बुनियादी हिस्सा लगने लग गई। और कुछ लोगों की ऐसी अकीदतमंदियाँ थी उनके दिलों में कि उनकी बातों को बड़ा समझते थे। अल्लाह सुबहाना तआला कहते हैं कि अगर तुम सबसे बेनियाज होना चाहते हो तो अल्लाह की कुदरत को देखो। आयत 141 पे चलते हैं। औसुबिल्लाहि मिनश्शैतानिर्रजीम वहुवल्लज़ी अनशा जन्नातिम मारूशात। वो अल्लाह ही है, यानी तुम किसको ढूंढ रहे हो? फन्ना तूफ़ाकून, कहाँ बहक रहे हो? तुम्हें रब नज़र नहीं आता? रब तो वो है जिसने तरह तरह के बागात, मारूशातिन वो गैर मारूशातिन, ऊंची छतों पे चढ़ाए गए और ना चढ़ाए गए, व नखल व ज़र मुख्तलिफन उकुलुहु, और नखलिस्तान पैदा किए, खेतियाँ उगाईं, मुख्तलिफन उकुलुहु, जिनसे किस्म किस्म के मेवे निकलते हैं, व जैतून व रुम्मान, और जैतून और रुम्मान अनार, मुतशाबिहम व गैर मुतशाबे, कुछ के शक्लें आपस में मिलती हैं और कुछ नहीं मिलते, यानी फल सूरत में मिलते हैं तो मज़े में नहीं मिलते। और सब कुछ दे के ये नहीं कहा कि खबरदार अगर इसको खाया हाथ न लगाना, बल्कि कहा कुलू मिन समरी ही इज़ा अस्मरा, खाओ इसके फल में से जबकि इसका फल आ जाए। यानी माँ की तरह खाना पका कर अब इंतज़ार करती है माँ के आओ और खाओ। अल्लाह ने भी कायनात बनाकर हम सब के सामने रखी और कहा अब इसको खाओ। ये नहीं कर सकते कि अब इसको खाना नहीं, और तकवा का एक ऐसा मेयार बना लो कि कुछ अच्छा खाना तुम्हें दीन के खिलाफ दिखे, ऐसा नहीं, खाओ। हाँ, सिर्फ एक चीज़ है जो ना भूलो, और वो क्या? वह आ तो हक्कहु यौमा हसादिही, और दिया करो उसको उसका हक इसकी कटाई के दिन, यानी जब के फल आए उस दिन गरीबों को भी उनका हक दिया करो। वला तुसरिफु इन्नहु ला युहिब्बुल मुसरिफीन, और बेजा खर्च ना किया करो, यकीनन अल्लाह ताला को बेजा खर्च करने वाले पसंद नहीं है। एक आयत है लेकिन इसमें हमारे अमल की बहुत सारी बातें हैं। पहली बात देखिए कि वहुवल्लज़ी, ऐसे नहीं लगता कि लोग किसी और के दर पे थे, अल्लाह अपने दर पे झुकाता है। वो वही है जिसने, यानी तुम किसी और के सहर में मुबतला हो, हालांकि असल ताकत अल्लाह की है जो हकीकत में तुम्हारे सारे काम कर रहा है। कौन? अल्लज़ी, जिसने। अनशा, अनशा का लफ्ज़ क्या है? नशुन से, नून शीन हमजा। उर्दू में एक लफ्ज़ पढ़ते हैं नशव नुमा, ये वही लफ्ज़ है। बतदरीज, स्टेप बाय स्टेप किसी चीज़ को परवान चढ़ाना। ये नहीं होता कि आज बच्चे का कद 1 फुट है तो एकदम 2 फुट हो गया या 6 फुट का हो गया। आहिस्ता आहिस्ता कद बढ़ते हैं, उसकी तरफ इशारा है। یعنی گریجویلٹی. یہاں وہ بات یاد کر لیں جو پیچھے بھی آپ کو بتائی گئی تھی کہ اللہ کی بنائی ہوئی چیزوں میں فرق کیا. اللہ کی بنائی ہوئی چیزیں جو ہوتی ہیں نا وہ مختلف سٹیجز سے گزر کر بڑی ہوتی ہیں اور وقت کے ساتھ ساتھ ان کے اندر تبدیلیاں آتی ہیں. مثلاً پہلے بیج، پھر کومپل، پھر باریک سا ڈنٹھل، پھر تنا، پھر پتے، پھر ٹہنیاں، اور یہ کرتے کراتے آخر میں پھل. پھر پھل کے بھی مختلف درجے، کچا، پھر پکا، پھر گل جاتا ہے. یہ ہے انشا سٹیپس میں. ایک نقلی پھل اور اصلی پھل کو رکھ دیجئے ساتھ ہی، تو نقلی پھل تو ویسے کا ویسے ہی رہے گا جیسے کہ پہلے دن تھا، لیکن اصلی پھل ایک ہفتے کے بعد شکل بدل دے گا. یہ اللہ تعالیٰ کے انشا کسی کام کو گریجولی کرنے کی دلیل ہے. اس کے برعکس انسانوں کا حال کیا ہے کہ جو چیز چھوٹی بنائیں گے وہ چھوٹی ہی رہے گی، بڑی بنائیں گے تو بڑی ہوگی. مطلب کیا ہے کہ یہ ساری کی ساری چیزیں اللہ کے الحی ہونے کی دلیل ہیں. اس کے بعد اگلا لفظ جو تھوڑا سا آپ کو نیا لگے گا، معروشات. معروشات جو لفظ ہے نا، یہ معروشتن کی جمع ہے. روٹ کیا ہے اس کا، ذرا سب بولے مل کے. عین روشن. عرش کس کو کہتے ہیں؟ چھت کو، اونچی. اللہ تعالیٰ کا عرش ہے نا، عریش. آپ کو دکھائی تھی مسجد عریش، اونچی جگہ تھی. اب چھت کیا ہوئی؟ عرش. تو اسی سے مفعول کا وزن ہوا، تو معروش چھت پہ چڑھی ہوئی چیز. اس کی ایک سے زیادہ تفسیریں کی جاتی ہیں. نمبر ایک، بیلیں. بیلیں کیا ہوتی ہیں؟ جو زمین پہ نہیں پھیلائی جاتی بلکہ اس کو اوپر پیش کیا جاتا ہے. کبھی آپ نے دیکھا ہوگا کہ گھروں کی چھتوں کے اوپر بیلیں چڑھ جاتی ہیں، ٹھیک ہے. بعض دفعہ جیسے انگور وغیرہ کے پھل کو کھانے کے لیے چھت نہ بھی ہو تو ٹیمپریری سی چھت بنانی پڑتی ہے. دیکھا ہوگا آپ نے بعض دفعہ گھروں کے باہر لوہے کی تاروں کا ایک جال بن دیا جاتا ہے اور اس کے اوپر جال جاتی ہے. تو بیل ہے معروشات، اور غیر معروشات پھر کیا ہوا؟ اس کا اپوزٹ، درخت. دو طرح کے عموماً ہمارے سامنے درخت یا پھل اور سبزیوں کے مطلب پودے آتے ہیں. ایک ہوتے ہیں کہ جن کو ذرا سی بھی مٹی لگ جائے تو پھل یا سبزی خراب ہو جاتی ہے، اور ایک وہ ہے کہ جس کو مٹی نہ لگے تو خراب ہو جاتی ہے. بس آپ دیکھیے کہ تربوز، خربوزہ، کھیرا، کدو اور اس طرح کی توری، بھنڈی وغیرہ کا تو ایک چھوٹا سا پودا ہوتا ہے، یہ وہ چیزیں جو بیلوں پہ لگتی ہیں اور ان کو مٹی میں مل کے مٹی ہونا ہوتا ہے. آلو تو اگتا ہی مٹی میں ہے، شکر کندی، ٹھیک ہے. کچھ چیزیں ایسی ہیں جس کو بیل پہ تو اگنا ہے لیکن مٹی لگے گی تو خراب ہوگا. مثلا انگور. آپ نے کبھی انگوروں کے کھوشے لٹکتے ہوئے دیکھے؟ اس کو مٹی نیچے سے اگر لگ جائے گی تو کیڑا لگ جائے گا، گندا ہو جائے گا، اوپر اس کو لوگ چڑھا دیتے. اللہ سبحانہ تعالیٰ یہاں یہ بتاتے ہیں کہ اللہ کی قدرت دیکھیے کہ اس نے صرف سبزیوں اور ترکاریوں اور پھلوں کے اندر کتنی ورائٹی رکھ دی. ایک شخص تھا، کسی جگہ سے گزرا تو اس نے دیکھا کہ تربوز ہے اور اس کی بیل ہے اور زمین پہ پڑی بھی ہے، اور ظاہر زمین پہ پڑی ہے تو مٹی بھی لگی ہوگی. خود وہ بیٹھا ہوا تھا کسی بیر کے درخت کے نیچے، سوچنے لگ گیا اللہ کام تو سارے اچھے کرتا ہے لیکن یہ کوئی زیادہ اچھا نہیں کیا کہ تربوز کو تو نے مٹی میں رکھ دیا، کتنا خوبصورت ہے اگر یہ درخت پہ اگتا. ابھی وہ اپنی سوچوں میں ہی تھا نا کہ اوپر سے درخت سے ایک بیر گرا اور اس کے سر پہ گرا، تو کہنے لگا کہ اللہ تو نے جو کیا ٹھیک کیا. سمجھ آئیے؟ اگر تربوز اس کے سر پہ پڑتا تو کیا حال ہوتا. میں کہتی ہوں کہ ہم سوچتے ہی نہیں ہیں. اگر ہم صرف اللہ تعالیٰ کی اس کاریگری کو بھی اس وقت بھی محسوس کریں نا تو ہمارے رونگٹے کھڑے ہو جائیں گے. یہ کس کا فیصلہ ہے کہ ترکاری سبزی کس چیز پہ لگے گی؟ خربوزوں کو اگر درختوں پہ لگایا جاتا تو کیا ہوتا؟ اور آپ دیکھیے کہ کبھی آپ نے سرخ مرچیں لگی ہوئی دیکھی ہوں پودے پہ؟ اتنا سا پودا ہوتا ہے ایک فٹ کا اور چاروں طرف مرچوں سے بھرا ہوا. مجھے کسی نے اپنے گھر کے صحن میں لگا ہوا دکھایا. صحن تو چھوڑ دیجئے، گملے میں. بلیف می کہ اتنے سبز پتے نہیں تھے اس پودے پہ جتنی اس طرح جیسے وہ لائٹس نہیں ہوتی مرچیں، ایسی چھوٹی چھوٹی کینڈلز کی طرح سرخ مرچیں لگی ہوئی، بھنڈیاں لگی ہوئی، تورئی، کدو اور کالی توری. یہ اللہ کا فیصلہ، اللہ تعالیٰ ہمیں کر کے دکھاتا ہے. معروشات کا ایک اور معنی بھی سمجھ لیں، یہ تو بیلوں میں نا، بعض نے معروشات کا ایک اور بھی مطلب کیا ہے، اتنے لمبے درخت کہ جو گھروں کی چھتوں تک پہنچ جائے، ہیوج لانگ ٹریز. بانس کا درخت دیکھا ہے آپ نے کبھی؟ ناریل کا دیکھا ہے؟ کیلے کا دیکھا ہے؟ کھجور کا دیکھا ہے؟ یہ سب کچھ کیسی یہ چیزیں ہوتی ہیں کہ جو اللہ کی قدرت کی نشانی ہے، کہ اللہ کہتے ہیں کہ جب ان پہ چیزیں لگتی ہیں کسی میں متشابہ ہیں. متشابہ کون سی چیزیں ہیں؟ اگر آپ کے سامنے براؤن کلر کے زیتون اور سرخ انگور پڑا ہو، دور سے پتہ بھی نہیں چلتا، ایک دم ایک جیسا لگتا ہے، لیکن پکڑیں گے تو فرق لگے گا. یعنی یہ اللہ کی کائنات کے اندر اتنی ورائٹی ہمیں بتاتی ہے کہ اللہ نے اس کائنات کو بڑے پیار سے پیدا کیا. ہم تو چیزوں کو سر سے اتار کے شکر کرتے ہیں نا کہ جان چھٹی سو لاکھوں پایا. کبھی آپ نے سوچا کہ اللہ کی ذات اگر اسی طرح کے کام کرتی، یا اللہ تعالیٰ اگر اسی طرح کے معاملات کرتا جیسے عموماً انسان کرتے ہیں، سارے تو نہیں ایسے کرتے، تو آپ سوچ سکتے ہیں کہ یہ دنیا کتنی بے ڈھنگی ہوتی. یہ دنیا بلیک اینڈ وائٹ ہو سکتی تھی؟ ہو سکتی تھی نا. یہ دنیا بے ہنگم ہو سکتی تھی؟ ہو سکتی تھی. آپ جنگل، صحرا، دریا، کسی جگہ پہ بھی چلے جائیں، آپ کو وہاں خوبصورتی ضرور دکھے گی. اور میں جب بھی بات کرتی ہوں تو میرے دماغ میں جہاز کی کھڑکی آ جاتی ہے. اب آپ تو سینٹر میں ہیں نا دنیا کے گلوب پہ، سمجھیں کہ اس وقت یورپ جو ہے وہ اس کے ادھر بھی اور ادھر بھی ہے. آپ یورپ سے امریکہ کی طرف جائیں اور نیچے دیکھیں تو آپ کو زیادہ وقت پانی دکھے گا، اور سبزہ دکھے گا، اور درخت دکھیں گے، فارسٹ، اتنے گھنے درخت. یقین کرے دن کی فلائٹ ہونا تو گھنٹوں بندہ نیچے دیکھتا رہنا، تو میں اس کو صرف یہی سوچ رہی ہوتی ہوں کہ اتنے درختوں کے پتے کس نے بنائے. اور پتے تو پتے ہیں، اللہ نے ان پتوں کو پھر گنا ہوا بھی ہے. کسی صورت میں پڑھ چکے ہیں نا، وَمَا تَسْقُطُ مِنْ وَرَقَةٍ إِلَّا يَعْلَمُهَا اللَّهُ. کوئی پتا بھی ایسا نہیں ہے جو نیچے گرے اور اللہ کو اس کا نہ پتا ہو. پھر آپ جب یورپ سے واپس چلتے ہیں دبئی اور یو اے ای سائڈ پہ، آپ کو کیا دکھتا ہے؟ پانی تو سمندر تو آتے ہی ہیں، ڈیزرٹ، صحرا. خاص طور پہ آپ اگر یو اے سے یو اے یا یو اے سے سعودی عرب سفر کرے، میں جس بات تک پہنچی نا وہ یہ ہے کہ چاہے وہ صحرا ہے، چاہے وہ درخت ہیں، چاہے پانی ہے، ہر چیز اپنی جگہ انتہائی خوبصورت ہے. آپ دیکھیں نا، کپڑے ہوتے ہیں، کبھی سوبر کپڑے ہوتے ہیں، کبھی بہت شوخ کپڑے ہوتے ہیں. اصل بات کیا ہے کہ سوبر ہے تو بھی خوبصورت ہو، کمبینیشن اچھا ہو، اور اگر شوخ ہے تو بھی خوبصورت ہو. ایسے ہی ہے نا، اللہ سبحانہ تعالیٰ کی کاریگری میں ہر چیز خوبصورت ہے. میں جب نیچے دیکھتی ہوں تو میں خاص طور پہ، اب آج کل آپ نے دیکھا جو جہاز ہے نا، ان کی سیٹس کے پیچھے بھی انہوں نے لگایا ہوتا ہے کہ آپ چاہے تو نیچے دیکھ لیں. میرا خیال ہے اگر آپ کبھی بھی مجھے چیک کریں تو 80% میری ونڈو پہ وہی کھلا ہوتا ہے، کبھی جہاز سے نیچے کا منظر، کبھی کتنا رہ گیا، اور وہ گلوب کے ساتھ دکھاتے ہیں، ادھر ہیں تو رات ہیں، جہاں آپ نے پہنچنا ہے، ڈیسٹینیشن ہے تو وہاں دینا ہے، پھر وہ ادھر کالا ہو گیا، ادھر گرے ہو رہا ہے. یعنی آپ کو صرف وہ کلر سے ہی پتہ چل جاتا ہے کہ یہ اللہ ایک زندہ ہستی کا کام ہے، کس طرح سے اس نے یہ ساری چیزیں ہم سب کے لیے کی. تو کیا ہم سے وہ یہ تقاضا نہیں کرتا کہ ہم اس کائنات کو کیسے رکھیں؟ یہ دیکھیے کچھ تصویریں، یہ ڈیٹ پام ٹریز ہیں، یہ ہیں معروشات. اگر آپ اس کا وہ ترجمہ کریں نا کہ لمبے درخت ہیں، یہ دیکھیے قنوانن، بڑے بڑے گچھے ہیں. کس طرح سے اللہ کی ذات نے سلیقے سے کھجوریں رکھی ہوئی ہیں، اس کا ایک کلوز اپ بھی دیکھیے گا. آپ صرف اس پتے پہ غور کریں، ہمارا آپ کا جھاڑو، کئی مسجدوں میں جہاں جھاڑو نہیں ہوتے تو کھجور کے یہی پتے سکھا کے لوگ اس سے سڑکیں اور کھلی کھلی جگہوں کو صاف کرتے ہیں ہمارے ملکوں میں. اس کا حسن دیکھیں آپ. جو چیز میں اس وقت آپ کو دکھانا چاہتی ہوں نا، اس کو دیکھیں. وہو الذی انشأکم، آپ دیکھیں کہ یہ پتے یہاں کے چھوٹے ہو گئے، یہاں بڑے تھے، یہ اس طرح کی آرچ کیسے بنی؟ یہ بتائیے کہ یہ لمبا ہو جاتا یہ چھوٹا ہو جاتا، یہ لمبا ہو جاتا، کیوں نہیں ہوا؟ کوئی فرق تو نہیں پڑتا نا اسے، کھجور تو کھجور تھی، یہ خوبصورتی ہے۔ ان اللہ جمیل یحب الجمال، ہم کیوں نہیں ایسے ہوتے؟ ظاہری چیزوں پہ تو ہم بڑے خوبصورت دکھتے ہیں اور ہم بہت کیوریس ہوتے ہیں، لیکن جب ہم شعوری طور پر اللہ کے دین کے رستوں میں نکلتے ہیں تو ہمارے اندر اسی طرح کی خوبصورتی ہونی چاہیے۔ یہ دیکھیے، اس کو گھابا کہتے ہیں، قنوان دانیت۔ آپ دیکھیے پیچھے سے ایک موٹا ڈنڈل ہے، آگے اسٹریچز ہیں، کیسے اس کی برانچز ہیں، اور پھل کا ہے، یہ آپ کی تنظیم ہے، یہ آپ کی آرگنائزیشن ہے۔ ہمیشہ پیچھے سرا مضبوط کر لیں کسی بھی کام میں۔ اس وقت آپ کورس کر رہے ہیں نا، یہ آپ کا کورس ہے اس وقت، یہ موٹا سا ڈنڈا، یہ اس کے بعد آگے آپ کے مزید شارٹ کورسز ہیں، ٹریننگ سیشنز، آپ کا نور اللہ نور، آپ کے حدیث کورس، آپ کی ایکسیلنسیز، آپ کی گرامر تدویب، پھر کہیں جا کے آپ پہ فروٹ لگے گا۔ اگر اس کو کمزور کرتے، اگر یہ چیز سوچئے، یہ موٹی ڈنڈی نہ ہوتی اور یہ پتلی پتلا جھاڑ یہیں سے شروع ہو جاتا تو کیا ہوتا بتائیے؟ یہ کھجور کی جو نا بکھر جاتی۔ یعنی آپ دیکھیں کہ اللہ تعالیٰ نے پہلے یوں کیا ہوا، جیسے جھاڑو کا پہلے ایک مٹھا سا ہوتا ہے نا، تو اتنا حصہ ہم لوگ باندھ لیتے ہیں، پھر آگے سے کھلتا ہے نا پنکھا۔ اگر پیچھے سے کھول دے تو یہ جو آگے کی چیز ہے نا، یہ سارا بکھر جائے گا۔ تو جو لوگ اچھے اسٹوڈنٹ نہیں بنیں گے نا، یہ اب آپ کو میں سمجھا رہی ہوں، یہ آپ کا مستقبل ہے۔ اس لیے آئیڈیل بات کیا ہوتی ہے کہ جو اسٹوڈنٹ ہے نا، ان کو ذرا سا بھی کوئی بھی ایڈمنسٹریشن کا کام نہ دو، بالکل ان کے دماغ میں یہ آئی نہ کہ ہم کہیں اسٹاف ہیں، ہم بھی کچھ بڑے ہیں۔ آپ دیکھیں نا، جس کو اکٹھا کیا ہوا ہے تو باندھا ہوا ہے نا، خوب نچوڑو ان کا رس بیلنے میں ڈالنے کی طرح۔ جتنے رولز ریگولیشن میں اسٹوڈنٹس کو اس طرح فارم کر دیا جاتا ہے نا، بعد میں بہت پھل لگتا ہے۔ اور جو شروع میں کہتے ہیں ہم نے نہیں ماننا، میں نے ایسے ہی رہنا ہے، کر لو جو کرنا ہے، بس جو میں نے لینا میں لوں گی نہیں، وہ اتنی یونٹی نہیں دکھا سکتے۔ پھر وہ کیا ہوگا، یہاں سے تو آپ سوچیں نا امیجینیشن میں، یہ شاخ سوچ لیجئے، یہ پتلی سی دکھ رہا ہے آپ کو ادھر سے کہ نہیں؟ میں خود سے تو نہیں باتیں کر رہی ہوں۔ یہ دیکھیے، اگر یہ جو شاخ ہے یہ پیچھے دکھ رہی ہے، اگر یہ شاخ ادھر تک جڑنے کی بجائے ڈائریکٹ ادھر سے ادھر لگی ہوتی، آپ میں سے کوئی بتائے گا کیا ہوتا؟ پہلی ہوا کے ہلارے سے اس نے ادھر جانا تھا، یہ سپورٹ ہے، پیوستہ رہ شجر سے امید بہار رکھ۔ یہ وہ تلخ نوائی ہے جس کو برداشت کر لے تو بہت پھل لگے گا۔ خود کو روز مار پیٹ کے اندر سے دبا کے آیا کریں ادھر، آج کیوں میرے پہ سختی نہیں ہوئی، آج کسی جگہ میری کوئی بات نوٹ ہی نہیں کی، میرے ناؤن بڑے ہوئے تھے، کسی نے روکا ہی نہیں، میں نے یونیفارم نہیں پہنا، کسی نے ٹوکا ہی نہیں، یہ کیا ہو گیا، میں تو کچی رہ جاؤں گی۔ آپ کو پتا ہے کہ پہلے دور کے استاد کیا حالت کرتے تھے اسٹوڈینٹس کی؟ مجھے دو تین دن سے ایک بات یاد آ رہی ہے، توفیق چودھری کا نام سنا ہوگا آپ نے، میرے گمان کے مطابق کافی اچھے اسپیکر ہیں، تو ان کا ہم نے لائیو سیشن ایک سنا، اور اس میں وہ اپنی ہسٹری سنا رہے تھے، مدینہ یونیورسٹی میں تھے، ان کے استاد تھے۔ کہتے ہیں کہ میں جو روٹین ہوتی ہے طالب علم کی، سارا سارا دن یونیورسٹی میں، اور بس یہی تھا، کوئی اور سوشلائزنگ بھی نہیں تھی۔ کہتے ہیں کہ رات کو جب سویا، آدھی رات ہوئی تو میرے فون کی بیل بجی۔ اب ایک سے دو تو ایک دم، تو آپ کو تک انسان ڈر جاتا ہے نا، ہڑبونگ مچ جاتی ہے، اللہ خیر کرے کہ۔ کہتے ہیں میں گھبرا کے اٹھا، دیکھا کہ فون کس کا آ گیا، فکر بھی ہوئی اور غصہ بھی آیا، کس وقت کس نے کیا؟ تو کہتے ہیں میں نے نیند کی آواز میں ہیلو کہا تو ادھر ان کے استاد تھے۔ کہتے ہیں توفیق سو رہے تھے تم؟ تو یہ کہتے ہیں کہ مجھے اس پہ بھی غصہ آیا کہ آدھی رات کو مجھے فون کر رہے ہیں اور پوچھ رہے سو رہے تھے تم۔ تو کہتے ہیں میں نے گھبرا کے کہا جی جی۔ تو کہتے ہیں کہ غصے میں میرے استاد نے فون بند کیا، یہ کہہ کر کہ دین کا طالب علم رات کے اس وقت میں یا تو تہجد پڑھ رہا ہوتا ہے یا قرآن، اور کھٹک کر کے فون کہتے ہیں میرے منہ پہ مار دیا۔ کین یو بلیو، آج ہمارے ہوں تو کہیں گے دیکھو روڈ استاد، بات بھی نہیں کرتے۔ یقین کریں وہ انہوں نے کئی واقعات اپنے سنائے، اور بھی بہت سارے واقعات ہیں، آج کل ہسٹری پڑھ رہی ہوں تو مجھے کئی کچھ نظر آتا ہے، تو میں کہتی ہوں آج استاد بدل گئے تو طالب علم بدل گئے۔ کہ ایک دفعہ استاد سے بات کرتے کرتے رستے میں ان کو روک لیا انہوں نے، اپنے گمان کے مطابق کہ پوچھ لیتا ہوں، जाके बड़े मजे से आगे हाथ कर दिया। कहते इतनी जोर से मेरे उस्ताद ने मेरा हाथ झटका और यूं मेरा हाथ कहते कितनी देर हिलता रहा और वो कड़म से आगे चले गए कि तुम्हें पता नहीं कि उस्ताद को ऐसे नहीं रोकते रास्ते में। कहते मैंने एक तौर पे फ्रेंकली बात करना चाहिए। तो आप देखिए कि शख्सियात ऐसे नहीं पैदा होती, एक सांचे के अंदर चीज़ को डालते हैं ना फिर उसके बाद बनती है। तो ये फितरत का सबक है। मैंने एक पूरी सीरीज दी थी आज से एक दो साल पहले, बल्कि शायद ज़्यादा ही हो गए होंगे, फितरत का सबक, कहीं ना कहीं पढ़ी होंगी रिकॉर्डिंग्स। मक्खी का सबक, मच्छर का सबक, शहद की मक्खी का सबक, कीड़ियों का, चींटियों का, दरख्तों का, पौधों का। मुझे तो उन दिनों ऐसे लगता था ये सब मेरे उस्ताद हैं, इनसे सीखे किस तरह से ये जुड़ी हुई है, फिर भल लगा है। अब ज़रा इसको कुछ भी होगा ना तो ये सारे पकड़ लेंगे। तो शॉर्टकट्स में कभी भी बात नहीं बनती। आप जब ओवरलुक करेंगे ना कुछ चीज़ों को, सारी ज़िंदगी ओवरलुक करेंगे। आज भी आप अपनी ज़िंदगी को देखें और अपने 12-14 साल की यंग बच्चों को देख के, क्या कभी आपको सच बताएं रश्क नहीं आता उन पर कि कभी मैं इन जितनी होती तो मैं अपनी एक आदत तो ज़रूर कट डाउन करती जो आज तक नहीं हो रही है। ऐसा कि नहीं, हम में से कोई ऐसा है जो अपनी किसी ना किसी आदत से ज़रूर मजबूर है और गुस्सा क्या आता है कि वो आदत पड़ चुकी है, नहीं जाती। तो 12 साल के बच्चे, 14 साल के बच्चे को आप अभी सिखा सकते हैं कि देखो तुम ना ये आदत डालना, मुझे डल गई थी। तो ये अल्लाह की ज़ात है। फिर आप देखिए ये सूखी टहनियाँ अब हो रही है ना, ये पहली थी, आहिस्ता आहिस्ता ये नीचे से दरख्त कटता है और अंदर से सब्ज टहनियाँ उगती जा रही हैं। ये फितरत का असूल है। पहले लोग कभी भी साथ नहीं रहेंगे आपके, वक्त के साथ साथ बूढ़े होके कटते जाएंगे, अंदर से सबस फ्रेश खून निकलेगा, फिर बात बनेगी। और तो आप जितना मर्जी कर लें, लेकिन ज़रा इसकी खूबसूरती देखिए, ये खजूरें कच्ची पक्की, मुतशाबे और गैर मुतशाबे, घाबे कहते हैं इसको। कभी आप असल दरख्तों पर लगी हुई खजूरें देखें ना, अल्लाह अकबर, ये देखिए ये क्या है जी, बताइए, खजूरें, ये उसकी कुछ कच्ची पक्की। आप कहते हैं कि खजूरें कुछ रुतुब होती हैं, कुछ याबिस होती हैं, गीली खजूर होती है रुतुब और एक खुश्क होती है। ये वो हैं जिसको हमारी ज़ुबान में डोके कहते हैं। ये अभी इसकी रंगत बदली, कभी इसका कॉम्बिनेशन देखें आप। अल्लाह अकबर, वहुवल्लज़ी अंशा। अब ये ज़रा बूढ़ी हो रही हैं, अब यहाँ भी थोड़ा सा गौर करके देख लें। ये है नया जौबन, ये जवानी आ रही है, एक मासूमियत वाला हुसन है ना इसमें, लेकिन इसका जायका क्या, मुंह में डालेंगे तो फेंक देंगे, कच्चा खट्टा, बाज़ ज़ुबान छिलती है। जवानी में बंदा ज़ाहर अपने आप को बहुत कुछ समझता है लेकिन अंदर से फीका होता है। और ये कौन है, कल के सबक में देखिएगा जिक्र आएगा। ये बूढ़े माँ बाप हैं, बज़ाहर झुरियाँ पड़ी हुई हैं, स्किन ख़राब है, ढलक चुकी है, ब्राउन है, बच्चे कुछ समझते नहीं हैं इनको, लेकिन ये अंदर से मीठे हैं। वक्त के साथ इंसान मीठा हो जाता है, बज़ाहर शक्ल सूरत की केयर भी नहीं रहती। तो हर एक इसमें अपना मुस्तकबिल देखे। क्या आपको लगता है कि ये वही खजूर है जो अभी चंद स्लाइड्स पहले आपने कच्ची खजूर देखी? और फिर ये देखे झुरियाँ, ये खजूर की झुरियाँ कौन सी हैं जो जास के बाद हमारे चेहरे पर भी पड़ जाती हैं? ये झुरियाँ बता रही हैं कि ये खजूर कभी इससे मोटी थी। देखिए मोटा बंदा जब वेट लूज करता है ना तो उसके चेहरे पे झुरियाँ पड़ जाती हैं, स्ट्रेच होता है ना, फिर पतला होता है। कभी आपने खजूर को हाथ में लेके सोचा कभी आज तक कि ये खजूर के अंदर ये इतनी वेव्स क्यों हैं? ये इसके मोटेपन की अलामत है, अंदर से कुछ सूखा है तो ये ऐसी बनी है। गीली खजूर देखें आज भी मिलती हैं रुतुब, बिल्कुल ऐसी प्लेन स्किन होती है, वो मुलायम सी जैसे आलू बुखारा होता है ना, उसी तरह की स्किन होती है। लेकिन ये खजूर जो असल में अपना टेस्ट देती है, ये वक्त के थपेड़ों के साथ इस तरह हो चुकी है। ये देखिए पोमीग्रेनेट, अनार, रुमान। अल्लाह कहता है अनार को देखो, याद नहीं आया आपके लिए ले ही आते अनार आज। ये इसका फूल है अनार का, ये पत्ते है किसी का इतना खूबसूरत शादी का सेट, ऐसे जड़े हुए मोती सितारे। और आप देखिए ये स्टार बना हुआ है बीच में पीला, और इसको चख के तो देखिए कड़वा, और इसको देखिए ज़रा सख्त हाथ भी लगाएंगे ना तो रो पड़ेगा। ये है इसके अनार की बाहर की शक्ल। वहुवल्लज़ी अंशा लकुम, कितना ना कदर इंसान, गौर ही नहीं करता हमें तो गम ही बड़े हैं अपने। पीछे बात की थी ना वयन ईही इसके पकने की। अब ये देखिए ये अनार क्या सिखाता है, याद है आपको उस दिन बात हुई थी उस सबक में? कोई एक बात बता दे ये गुदे और दानों का। हर दाना दाने पे चढ़ा हुआ है मुतराकिबा। जी आप बताइए। देखिए कड़वा माहौल है, ये गुदा सब कड़वा है लेकिन इसने अपनी मिठास नहीं छोड़ी। जिंदगी में बस अब आपको कड़वे लोगों के साथ रहना पड़ता है, कदर ही नहीं करते लोग। लेकिन वो प्रोटेक्शन है इसकी, ये सब गुदा निकाल दें तो हर अनार अंदर से दागी निकलेगा। तो बस अब हमारे हालात, हमारे इर्द गिर्द के कुछ लोग इतने कड़वे क्यों होते हैं? ताकि हमारी प्रोटेक्शन हो, वरना तो हम पता नहीं क्या समझने लग जाए खुद को। कितनी दफा खाते हैं और पीते हैं। ये देखिए ये लाइनें किसने लगाई, पूरा फूल बना हुआ है ना अनार के अंदर। ये आप जो देख रहे हैं ना, मैंने एक चीज़ देखी थी, ड्यूरेन कहते हैं गालिबन, अगर मैं गलत बोलूँ तो आप में से कोई बता दे। थाई फ्रूट है दुरियान, उसके अंदर बिल्कुल ऐसे था। यानी वो उस फ्रूट के बारे में कहते हैं कि या तो कोई उसको बिल्कुल नहीं खाता, उसकी स्मेल होती है थोड़ी सी, और जो खाते हैं वो उसके बगैर रह ही नहीं सकते, उनको क्रेविंग होती है। बाहर से देखने में बिल्कुल येलो कद्दू सा नहीं होता, तरबूज लगा ले येलो कलर का, पॉम्पकिन की तरह, इतना ऑरेंज नहीं होता, होता पीला। सिंगापुर में गए तो वहाँ हमने खाया था, वो जब उन्होंने काटा ना तो जैसे ये गूदा है ना, ये सारा गूदा था इस तरह, उसमें छोटी छोटी थैलियाँ थी। तो उन्होंने वो जैसे आइसक्रीम का स्कूप वाली चम्मच होती ना उसको डाल के ना, तो यूं करके ना, तो वो पूरे का पूरा लोथड़ा से ऐसे निकाल दिया, और जब उसकी झिल्ली फाड़ी तो उसमें ऐसे था जैसे मैंगो प्लम होता है। चम्मच से खाओ, अनबिलीवेबल, यकीन करें कि उसकी खूबसूरती थी कि दिल नहीं कर रहा था उसको। और उस पूरे इतने बड़े के अंदर इसी तरह 5-6 पाउचेस से, ऐसे लग रहा था किसी ने बड़े प्यार से स्टीरियोफोम के अंदर उसको लपेट के पैक किया हुआ है कि रप्चर ना हो जाए। ये कौन करता है? हम उसकी किताब पढ़ रहे हैं, हम उसके रास्ते में। ये देखिए अब मारू शातन की एक मिसाल, ग्रेप वाइन, अंगूर के पत्ते। पत्ता देखिए, अंगूर के पत्ते दिल से मिलते हैं, शायद इसीलिए लोगों ने शराब और पता नहीं क्या कुछ इसके साथ जोड़ दिया। इसके अंदर भी बहुत सी जुड़ी है। ये देखिए इसका क्लोजअप, ये शुरू की स्टेज है अंगूर की। कोई कह सकता है कि ये कल अंगूर बनेगा? इसलिए आज आपको भी देख के कोई नहीं कह सकता आप कल अंगूर बनेंगे। आज आपकी ये कैफियत है, बस बीज अंदर पड़े हुए, बूर बना हुआ, असल हस्ती भी खत्म होती हुई दिखती है। हाँ, टेस्ट और असाइनमेंट्स और क्या क्या मसले, लेकिन वक्त के साथ जमे रहेंगे तो आप ऐसे बन जाएंगे।